بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتا، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کریں گے۔ آج آپ سورہ آل عمران کی 60ویں سے لے کر 63ویں آیتوں کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں سورگی محمد صدیق منشاوی۔
بسم اللہ الرحمن الرحیم۔ الحق من ربك فلا تكن من الممترين۔ فمن حاجك فيه من بعد ما صدق اللہ العظیم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، ہے پیغمبر، ستیہ وہی ہے جو آپ کے پالنہار کی اور سے ہے، اتا سندیہ کرنے والوں میں سے نہ ہو جائیے گا۔ تو ہے پیغمبر، جو کوئی بھی ایشوریہ سندیش وحی دوارا آپ کے پاس آنے والے گیان کے پشچات آپ سے عیسیٰ مسیح کے بارے میں بحث اور وواد کرے، تو اسے کہہ دیجئے کہ ہم اپنے پتروں کو لائیں اور تم اپنے پتروں کو، ہم اپنی استریوں کو لائیں اور تم اپنی استریوں کو لاؤ، ہم اپنے آتمیے لوگوں کو اور تم اپنے آتمیے لوگوں کو لاؤ، تو پھر ہم ایشور کے سمکش پرارتھنا کریں اور ایک دوسرے کو ابھیشاپ دیں۔ تتھا جھوٹ بولنے والوں کے لیے ایشوریہ لعنت ارتھات ابھیشاپ نردھارت کریں۔ निसंदेह ईसा मसीह के जीवन की सच्ची कहानी यही है और ईश्वर के अतिरिक्त कोई पूज्य नहीं है और निसंदेह ईश्वर प्रभुत्वशाली और तत्वदर्शी है। फिर यदि वे लोग सत्य की ओर से मुंह मोड़ लें तो जान लो कि ईश्वर बुरे कर्म करने वालों को भली भांति जानने वाला है।
ये रेडियो तेहरान की हिंदी सेवा है दोस्तों, सभा में आप सभी का हार्दिक स्वागत है। आज मंगलवार है, फरवरी की 13, शाबान की 3 और बहमन माह की 24 तारीख। आज प्रसारित किए जाने वाले कार्यक्रम का आरंभ हम विगत की ही भांति विश्व समाचारों से करेंगे। विश्व समाचारों के बाद राजनीतिक चर्चा का दैनिक कार्यक्रम पेश किया जाएगा। उसके बाद हम आपको हजरत अब्बास अलैहिस्सलाम के शुभ जन्म दिवस के बारे में विशेष कार्यक्रम सुनवाएंगे। हमारी आज की सभा का अंतिम कार्यक्रम होगा कुरानी किस्से। तो दोस्तों, ये थी रूपरेखा। अब कुछ ही क्षणों में रेडियो तेहरान से विश्व समाचार पेश किए जाएंगे। ये तेहरान है, अब आप मरियम मेहरदादी और कायम रिजवी से विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। ईरान ने लंबी दूरी के बैलिस्टिक मिसाइल लॉन्च किया है। ईरान द्वारा फिलिस्तीनियों की सहायता करने पर कतर ने उसकी सराहना की है। मनी सैंडर्स ने कहा है कि बाइडेन प्रशासन ज़ायनियों की सहायता कर रहे हैं। गजा के पीड़ितों के समर्थन में अमेरिका के प्रदर्शन हो रहे हैं। और अब आप विस्तार से समाचार सुनिए।
इस्लामी गणतंत्र ईरान ने लंबी दूरी के बैलिस्टिक मिसाइल को लॉन्च करने में सफलता हासिल की है। IRGC ने एक युद्धपोत से लंबी दूरी के बैलिस्टिक मिसाइल को लॉन्च किया है। IRGC के कमांडर इन चीफ जनरल हुसैन सलामी ने कहा है कि IRGC एरोस्पेस फोर्स और IRGC की नौसेना के बीच संयुक्त सहयोग से सैन्य फ्लोट से लंबी दूरी की बैलिस्टिक मिसाइल को सफलतापूर्वक दागा गया। जनरल सलामी ने जोर दिया कि इस नई उपलब्धि ने प्रभाव की सीमा और हमारी नौसैनिक शक्ति को किसी भी वांछित बिंदु तक बढ़ा दिया है, क्योंकि हमारे समुद्र में जाने वाले जहाज दुनिया में कहीं भी मौजूद हो सकते हैं।
अमेरिका द्वारा वेनेजुएला के विमान को रोकने की कार्रवाई की ईरान ने निंदा की है। संयुक्त राज्य अमेरिका की ओर से वेनेजुएला के विमान बोइंग 300-774 को गैर कानूनी ढंग से रोकने की कार्रवाई की इस्लामी गणतंत्र ईरान ने कड़ी निंदा की है। वेनेजुएला की एमट्रासूर कंपनी से संबंधित YV-3531 विमान को लंबे समय से अर्जेंटाइन में रोके रखा गया। वेनेजुएला के इस विमान को बिना किसी प्रमाण के जून 2022 से रोका गया है। अमेरिका के न्याय मंत्रालय ने सोमवार को घोषणा की है कि ये विमान फ्लोरिडा राज्य पहुंच चुका है, जहां पर इसको नष्ट कर दिया जाएगा।
ईरान जिस तरह से फिलिस्तीनियों का समर्थन कर रहा है, उसकी कतर ने सराहना की है। कतर के शासक ने इस बात को लेकर ईरान की प्रशंसा की है कि वो फिलिस्तीनियों का समर्थन करते हुए गजा युद्ध को समाप्त कराने के लिए अपने भरसक प्रयास कर रहा है। شیخ تمیم بن حمد آل ثانی نے منگلوار کو دوحا میں اسلامی گڑتنتر ایران کے ودیش منتری حسین امیر عبداللہیان کے ساتھ ملاقات کی۔ اس ملاقات میں انہوں نے دونوں پکشوں کی اور سے فلسطینیوں کے سمرتھن، غزہ یدھ کو سماپت کرانے اور فلسطینیوں کے لیے مانوی سہایتا پہنچانے جیسے مدوں پر بل دیا۔
فلسطین کے اسلامی پرتیرودھ آندولن حماس نے رفع پاس پر ذہنی شاسن کے حملوں کی اور اشارہ کر کے اس بات پر زور دیا ہے کہ امریکی سرکار اور جو بائیڈن سوئم ذہنی پردھان منتری کو رفع پر حملہ کرنے اور سینیہ اور وتیہ سہایتا دینے کے لیے ہری جھنڈی دے رہے ہیں۔ حماس کا کہنا ہے کہ امریکی راشٹرپتی جو بائیڈن فلسطینیوں کے خلاف اسرائیل کے مانوی اپرادھوں میں سمان روپ سے شامل ہیں۔ سماچار ایجنسی کی رپورٹ کے مطابق حماس آندولن نے ایک بیان میں اس بات پر زور دیا ہے کہ رفح کی دکھد اور بدتر استھتی کو دیکھتے ہوئے جہاں 14 ملین فلسطینیوں نے شرن لے رکھی ہے، اتیکرنکاری ذہنی شاسن کا حملہ اپرادھ ہے جو نرسنگار اور جبرن وستھاپن اور وبھن سمسیاں اور کٹھنائیوں کو جنم دے گا۔
امریکی سینیٹر سینڈرز کہتے ہیں کہ غزہ یدھ میں بائیڈن پرشاسن اسرائیل کا ساتھ دے رہا ہے۔ امریکہ کے وارموٹ راج کے سوتنتر سینیٹر برنی سینڈرز کا کہنا ہے کہ غزہ یدھ میں امریکہ اسرائیل کی آرتھک سہایتا کر رہا ہے۔ اس حساب سے امریکہ ہزاروں فلسطینیوں کی ہتیا میں بھاگیدار ہے۔ انہوں نے کہا کہ غزہ پر زائونیوں کے حملوں میں 28,000 سے ادھک فلسطینی مارے جا چکے ہیں اور 62,000 سے ادھک گھائل ہو گئے ہیں۔ امریکی سینیٹر برنی کہتے ہیں کہ غزہ پر زائونیوں کے حملوں کے کارن 17,00,000 سے ادھک فلسطینی بے گھر ہوئے ہیں۔ ورتمان سمے میں ہزاروں فلسطینی بھوک مری کا شکار ہیں، جن میں ادھکانش بچے شامل ہیں۔ برنی سینڈرز کے انوسار فلسطینی پلائن کرتاؤں کے لیے کام کرنے والی سنستھا کے کچھ کرمچاریوں پر دوش لگانے کے کارن لگ بھگ 20,00,000 فلسطینیوں کو بھوکا نہیں رکھا جا سکتا۔
اسپین اب بھی اسرائیل کو ہتھیار بھیج رہا ہے۔ ایسے حالات میں جب اسپین سہت وشو کے کئی دیشوں کے سنگٹھن تیل اویو کے لیے ہتھیاروں کی آپورتی پر پرتبندھ لگانے کی مانگ کر رہے ہیں، اسپین کی اور سے اسرائیل کے ہتھیاروں کی سپلائی کی بات سامنے آئی ہے۔ اسپین کے ایک سماچار پتر نے رہسیودگھاٹن کیا ہے کہ میڈرڈ کی اور سے تیل اویو کے لیے ہتھیاروں کی آپورتی کا کام لگاتار جاری ہے۔ اسپین نے 2023 کے دوران 14,80,000 یورو کے ہتھیار اسرائیل بھیجے ہیں۔ اس دوران اس نے بم، ہتھ گولے، راکٹ، گولیاں اور گولہ بارود آدھی ذہنی شاسن کو بھیجے، جن کو غزہ یدھ میں بھی پریوگ کیا گیا ہے۔ اسرائیل کو ہتھیاروں کی آپورتی کے اتیرکت اسپین وہاں کے لیے آیات اور نریات کو جاری رکھے ہوئے ہے، جبکہ اسپین کے ودیش منتری نے اس کا ورودھ کیا تھا۔ اسی بیچ اسپین کے وت منتری نے بتایا ہے کہ ذہنی شاسن کے ساتھ آیات کی پرکریا ابھی رکی نہیں ہے۔
غزہ میں اتی گرہن کاری زائونی شاسن دوارا فلسطینیوں کے نرسنہار کے خلاف یورپ اور امریکہ کے وبھن شہروں میں لوگوں کا پردرشن جاری ہے۔ وبھن یورپی دیشوں کی جنتا نے غزہ میں زائونی شاسن دوارا فلسطینیوں کے نرسنہار کا ورودھ سڑکوں پر اتر کر کیا اور بار بار اکٹھا ہو کر یہ دکھایا کہ فلسطینی جنتا کے جاری نرسنہار کے سمبندھ میں وے خاموش نہیں بیٹھ سکتے۔ یہ لوگ اپنے دیشوں کے شاسکوں کی چپی کی کڑی آلوچنا کر رہے تھے۔ آسٹریا کی راجدھانی ویانا میں پردرشنکاریوں نے ہاتھوں میں فلسطینی جھنڈے لے کر فلسطین اور فلسطینیوں کے پرتی اپنے سمرتھن کا اعلان کیا۔ اسی پرکار کئی انیہ دیشوں میں بھی پردرشن فلسطینیوں کے سمرتھن میں کیے جا رہے ہیں۔
امریکہ میں براؤن وشو ودیالے کے 19 چھاتروں نے غزہ کے مظلوم لوگوں کے سمرتھن میں 2 فروری سے بھوک ہڑتال شروع کر دی ہے۔ فارس سماچار ایجنسی کی رپورٹ کے انوسار امریکی چھاتروں کی اس پہل کا ادیش امریکہ کی ان کمپنیوں پر دباؤ بنانا ہے جو اویدھ ادھیکرت فلسطین میں ذہنی شاسن کے ساتھ سہیوگ کر کے لابھ اٹھانے کی کوشش کر رہے ہیں۔ امریکی چھاتر بھوک ہڑتال کا ایک انیہ لکشیہ غزہ میں سنگھرش ورام پر زور دینا ہے۔
زائونی شاسن نے رفح شہر میں اپنے تازہ حملے میں پرتبندھت ہتھیاروں کا استعمال کیا ہے۔ رفح کے الکویت اسپتال کے نردیشک نے بتایا ہے کہ زائونی شاسن نے رفح کے خلاف حملے میں ان ہتھیاروں کا استعمال کیا جو انتراشٹری استر پر پرتبندھت ہیں۔ دکشنی غزہ پٹی کے رفح شہر پر زائونی شاسن کے کل کے حملے اور بمباری میں لگ بھگ 100 لوگ شہید ہو گئے اور کئی انیہ گھائل ہو گئے۔ میڈیا سوتروں نے گھوشنا کی ہے کہ شہیدوں میں ادھکتر بچے اور مہیلائیں ہیں۔
لبنان کے اسلامی پرتیرود آندولن حزب اللہ نے منگلوار کی صبح اعلان کیا ہے کہ اس کے 5 لڑاکے بیت المقدس کے راستے میں اور غزہ کے مظلوم لوگوں کا سمرتھن کرتے ہوئے شہید ہو گئے۔ حزب اللہ نے اپنے 3 شہید سنگھرش کرتاؤں کے ناموں کا اعلان کیا ہے۔ بیان میں بتایا گیا ہے کہ یہ لوگ تولوسا شہر کے نواسی تھے جو بیت المقدس کے راستے میں لبنان کے دکشن میں زائونی سینکوں کے حملے میں شہید ہو گئے۔
سماج وادی پارٹی کے راشٹریہ مہا سچیو سوامی پرساد موریہ نے اپنے پد سے تیاگ پتر دے دیا۔ بھارتیہ سنچار مادھیموں کے انوسار موریہ نے اکھلیش یادو کو چٹھی لکھ کر اپنا استعفیٰ دیا ہے۔ ساتھ ہی موریہ نے یہ بھی کہا ہے کہ وہ پارٹی میں ایک کارکرتا کے طور پر کام کرتے رہیں گے۔ چٹھی میں اپنے بیانوں پر پارٹی کے رخ کو لے کر سوامی پرساد موریہ نے ناراضگی بھی جتائی ہے۔ موریہ نے اکھلیش یادو سے کئی طرح کی شکایتیں بھی کی ہیں۔ اسی کے ساتھ ریڈیو تہران سے وشو سماچار سماپت ہوئے۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
شروتو، راجنیتک چرچا کے دینک کارکرم میں محمد مہدی کا سلام سیکار کیجیے۔ عراق کے سشستر بلوں کے کمانڈر ان چیف کے پروکتا نے عراق سے امریکی سینکوں کی واپسی کے لیے بغداد اور واشنگٹن کے بیچ بات چیت ہونے کی سوچنا دی ہے۔ عراق کے سشستر بلوں کے کمانڈر ان چیف کے پروکتا جنرل یحیٰ رسول نے کہا کہ عراق کے سروچ سینیہ سمت نے سینیہ استھتی کا آکلن کرنے اور عراقی سشستر بلوں کا واتاورن اور چھمتاؤں کو پرکھنے کے لیے 11 فروری سے بغداد میں انتراشٹریہ گٹھ بندھن کے سینکوں کے ساتھ اپنی بیٹھکیں پھر سے آرمبھ کی۔ یورپیہ سنگھ کے ودیش نیتی پربھاری جوسف بوریل نے سوموار کو امریکہ سے مانگ کی ہے کہ غزہ کی جنگ میں زائونی شاسن کے حملوں میں عام ناگرک بہت بڑے پیمانے پر مارے جا رہے ہیں، اس لیے وہ اسرائیل کی مدد روک دے۔ بھارت سرکار اور کسانوں کے مدھیے سہمتی نہ بننے کے بعد کسانوں نے دلی کوچ کرنا آرمبھ کر دیا ہے۔ ہریانہ اور پنجاب کی شمبھو سیما پر جمع ہوئی کسانوں کی بھیڑ پر پولیس نے ڈرون سے آنسو گیس کے گولے پھینکے جس سے افراتفری پھیل گئی۔ دلی جانے والے سبھی بارڈروں کو سیل کر دیا گیا ہے۔ عراق کے سشستر بلوں کے کمانڈر ان چیف کے پروکتا نے عراق سے امریکی سینکوں کی واپسی کے لیے بغداد اور واشنگٹن کے بیچ بات چیت ہونے کی سوچنا دی ہے۔ عراق کے سشستر بلوں کے کمانڈر ان چیف کے پروکتا جنرل یحیٰ رسول نے کہا کہ عراق کے سروچ سینیہ سمت نے سینیہ استھتی کا آکلن کرنے اور عراقی سشستر بلوں کا واتاورن اور چھمتاؤں کو پرکھنے کے لیے 11 فروری سے بغداد میں انتراشٹریہ گٹھ بندھن کے سینکوں کے ساتھ اپنی بیٹھکیں پھر سے آرمبھ کیں۔ سمیکشا پیش کریں ساتھی اختر عباس۔
عراق کے سشستر بلوں کے کمانڈر ان چیف کے پروکتا نے عراق سے امریکی سینکوں کی واپسی کے لیے بغداد اور واشنگٹن کے بیچ بات چیت کی سوچنا دی ہے۔ عراق کے سشستر بلوں کے کمانڈر ان چیف کے پروکتا جنرل یحییٰ الرسول نے کہا ہے کہ عراق کی سروچ سینیہ سمیتی نے سینیہ استھتی کا آکلن کرنے اور عراقی سشستر بلوں کا واتاورن اور شمتاؤں کو پرکھنے کے لیے 11 فروری سے بغداد میں انتراشٹری گٹھ بندھن کے سینکوں کے ساتھ اپنی بیٹھکیں پھر سے شروع کی۔ عراق کے سشستر بلوں کے کمانڈر ان چیف کے پروکتا نے کہا کہ ان بیٹھکوں کے آدھار پر ان بلوں کے مشن کو انتتہ سماپت کرنے کے لیے امریکی بلوں کی گڑنا اور کرمک کمی کے لیے ایک سمے سارنی نردھارت کی جائے گی، اور جب تک ان بیٹھکوں میں کوئی گھٹنا ویودھان پیدا نہیں کرتی وارتا نیمت آدھار پر جاری رہے گی، اور اس سمیتی کو سونپے گئے کارے کو یتھاشیگر پورا کرنے کا پریاس کیا جائے گا۔ عراق کے پردھان منتری محمد شیعہ السودانی نے پہلے ایک بیان میں اعلان کیا تھا کہ وہ عراق میں امریکی سینیہ گٹھ بندھن کے مشن کو سماپت کرنے کے لیے عراق اور امریکہ کے بیچ دوپکشی وارتا کے پہلے دور کی شروعات کا سمرتھن کرتے ہیں جو جنوری 2024 میں آیوجت کی گئی تھی۔ پرتیرودھ کرتا گٹوں کے ٹھکانوں پر حملے اور پاپولر موبلائزیشن آرگنائزیشن کے کمانڈروں کی ہتیا میں امریکیوں کے اپرادھوں کے بعد امریکی سینا اور ودیشی سیناؤں کا نشکاسن عراق کی جنتا راج نیتاؤں اور دھارمک ہستیوں کی مکھیہ مانگ بن گئی ہے۔ حالیہ ورشوں کے دوران عراق سرکار اور سانسدوں کے ساتھ دیش کے راجنیتک دلوں اور پارٹیوں تتھا راجنیتک کاریکرتاؤں نے دیش سے امریکی اور انیہ ودیشی سینکوں کی واپسی پر زور دیا ہے۔ عراق سرکار اور امریکہ کے پرتندھیوں کے بیچ نئے دور کی وارتا میں مہتوپورن مدعا امریکی سینکوں کی واپسی کا کارکرم نردھارت کرنا ہے، جس سے پرکریا میں تیزی آئے گی۔ عراق کے ادھیکاریوں نے ہمیشہ اس بات پر زور دیا ہے کہ عراق میں امریکی سینکوں کی نرنتر اپستھتی سے اس دیش میں استھرتا اور اسرکشا بڑھے گی۔ پرتیرودھ کرتا گٹوں کے ٹھکانوں پر حملے میں امریکی سینا کی آتنکوادی کاروائیوں اور ان گٹوں کے کمانڈروں کی شہادت کے پریڑام سوروپ عراق میں امریکی سینا کی کاروائیوں کے پرتی جنتا میں گھرنا اور غصہ بڑھ گیا ہے۔ امریکی سینا کی موجودگی اور 2003 سے عراق پر قبضے کے کارن ہزاروں ناگرکوں کی موت ہوئی، جبکہ ہزاروں لوگ گھائل بھی ہوئے، اور ساتھ ہی دیش کے آرتھک بنیادی ڈھانچے کو نقصان پہنچا ہے۔ بات چیت کو آگے بڑھانے اور امریکی سینا کی شیگر واپسی پر زور دینے کی عراق سرکار کی کاروائی شیتر کے انیہ دیشوں اور سرکاروں کے لیے بھی ایک ماڈل ہو سکتی ہے کہ وہ اپنی سرکشا سنشچت کرنے کے لیے ودیشیوں پر بھروسہ نہ کریں اور سوتنترتا و سوادھینتا بنائے رکھیں اور استھرتا و سرکشا بنانے کے پریاس کے لیے آنترک بلوں اور شیتری سہیوگ کا پریوگ کریں۔ ان سب کے باوجود امریکیوں سہیت ودیشی سینائیں کیول تناؤ اور سنکٹ ہی پیدا کرتی ہیں، اور اس سے کیول استھرتا بڑھتی ہے اور آتنکوادی گٹوں کی گتیویدھیوں اور وناشکاری کاریوں کے لیے آدھار تیار ہوتا ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش۔ کاریکرم راجنیتک چرچا۔
یورپی سنگھ کے ودیش نیتی پربھاری جوسف بوریل نے سوموار کو امریکہ سے مانگ کی ہے کہ غزہ کی جنگ میں زانی شاسن کے حملوں میں عام ناگرک بہت بڑے پیمانے پر مارے جا رہے ہیں، اس لیے وہ اسرائیل کی مدد روک دے۔ سمیکھیا پیش کریں ساتھ ہی احمد عباس۔
یورپی سنگھ کے ودیش نیتی پربھاری جوزف بوریل نے سوموار کو امریکہ سے مانگ کی کہ غزہ کی جنگ میں زانی شاسن کے حملوں میں عام ناگرک بہت بڑے پیمانے پر مارے جا رہے ہیں، اس لیے وہ اسرائیل کی مدد روک دے۔ بوریل نے برسلز میں یورپی دیشوں کے ودیش منتریوں کے ساتھ بیٹھک کے بعد پترکاروں سے بات کرتے ہوئے کہا کہ اگر آپ کو یقین ہے کہ غزہ میں بہت سارے لوگ قتل کیے جا رہے ہیں تو اسرائیل کو ہتھیاروں کی سپلائی کم کیجیے تاکہ بڑی سنکھیا میں عام ناگرکوں کا جن سنہار روکا جا سکے۔ انہوں نے امریکہ سے مانگ کی کہ اسرائیل کو سامرک سہایتا دینے پر پنر وچار کرے۔ انہوں نے کہا کہ اگر وشو سمودائے یہ مانتا ہے کہ غزہ میں جو کچھ ہو رہا ہے وہ قتل عام ہے اور بڑی سنکھیا میں عام لوگ مارے جا رہے ہیں تو ہتھیاروں کی سپلائی پر شاید پنر وچار کرنے کی ضرورت ہے۔ बोरेल ने कहा कि ये तो विरोधाभासी बात है कि कुछ देश बार बार कहते रहे कि इसराइल बड़ी संख्या में आम नागरिकों को मार रहा है, लेकिन कत्लेआम रोकने के लिए कोई निर्धारित कदम न उठाएं। अमेरिका दरअसल ज़ायनी शासन को सबसे अधिक हथियारों की सप्लाई करता है। वो सालाना 3.8 अरब डॉलर की सामरिक सहायता ज़ायनी शासन को देता है, जिसमें बम, मिसाइल, युद्धक विमान सहित हर प्रकार के सामरिक उपकरण शामिल हैं। गजा जंग में अमेरिका ने ज़ायनी शासन को बड़ी संख्या में एंटी बंकर बम सप्लाई किए, जो गजा के अवाम पर बरसाए गए। बोरेल ने यह बयान तब दिया जब अमेरिका के राष्ट्रपति जो बाइडेन ने माना कि गजा में ज़ायनी शासन ने सैनिक ऑपरेशन में हद पार कर दी है। बाइडेन ने सोमवार को जॉर्डन रेश से मुलाकात में भी कहा कि गजा पट्टी में बहुत बड़ी संख्या में आम नागरिक मारे जा रहे हैं, जिनमें बच्चे और महिलाएं भी शामिल हैं। बाइडेन ने यह बयान तब दिया जब उन पर गजा पट्टी में संघर्ष विराम करवाने के लिए भारी दबाव है। बाइडेन को डर है कि कहीं इस जंग की वजह से उनके मतदाता उनसे रूठ ना जाएं। सर्वे में ये बात सामने आ चुकी है कि गजा जंग में अमेरिका की नीतियों की वजह से बाइडेन का वोट बैंक बुरी तरह प्रभावित हो रहा है। 50% अमरीकी मानते हैं कि इसराइल गजा में जो कुछ कर रहा है वो जातीय सफाया है। लगता है कि गजा में ज़ायनी शासन जघन्य अपराधों की वजह से बुरी तरह बदनाम हुआ है और उसके अपराधों ने अब इतना भयानक रूप ले लिया है कि उसके समर्थक भी अब इन अपराधों और कत्लेआम की आलोचना करने लगे हैं। गजा युद्ध का 5वां महीना चल रहा है और ज़ायनी शासन युद्ध अपराध लगातार जारी रखे हुए है।
भारत सरकार और किसानों के मध्य सहमति न बनने के बाद किसानों ने दिल्ली कूच करना आरंभ कर दिया है। हरियाणा और पंजाब की शंभू सीमा पर जमा हुई किसानों की भीड़ पर पुलिस ने ड्रोन से आंसू गैस के गोले फेंके, जिससे अफरा तफरी फैल गई। दिल्ली जाने वाले सभी बॉर्डरों को सील कर दिया गया है। पूरी जानकारी के साथ दिल्ली से शमशाद काजमी।
भारत सरकार और किसानों के बीच सहमति न बनने के बाद किसानों ने दिल्ली कूच करना शुरू कर दिया है। पंजाब और हरियाणा की शंभू सीमा पर जमा हुई किसानों की भीड़ पर पुलिस ने सख्ती दिखाते हुए ड्रोन से आंसू गैस के गोले दागे, जिससे अफरा तफरी मच गई। बताया जाता है कि किसानों ने पुलिस पर पथराव किया था। किसानों के प्रदर्शन को देखते हुए पहले से ही दिल्ली की सीमाओं पर सुरक्षा के कड़े प्रबंध किए गए हैं। दिल्ली आने वाले सभी बॉर्डर को सील कर दिया गया है और सिंधु बॉर्डर, टिकरी बॉर्डर और गाजीपुर बॉर्डर पर बड़ी संख्या में पुलिस और सुरक्षा कर्मियों को तैनात किया गया है और ड्रोन की मदद से इलाके की निगरानी की जा रही है। किसानों ने भी आर पार की जंग का ऐलान करते हुए कहा है कि दिल्ली कूच होकर रहेगा। ज्ञात रहे कि किसान स्वामीनाथन आयोग की रिपोर्ट लागू करने, एमएसपी पर गारंटी और लखीमपुर खीरी हादसे पर सख्त कार्रवाई करने जैसी कई मांगों पर अड़े हैं। विगत सोमवार को सरकार और किसानों के बीच देर रात तक चली बातचीत बेनतीजा रही। सरकार ने आंदोलन पर अड़े किसानों को समझाने की हर संभव कोशिश की, लेकिन किसान नहीं माने। किसानों ने संवाददाता सम्मेलन में कहा कि सरकार ने एमएसपी का वादा किया था, लेकिन 2 साल निकलने के बावजूद कुछ नहीं किया गया। किसानों ने कहा कि हम अनाज उगाते हैं और सरकार हमारे लिए कीलों की फसल उगाती है। किसानों को दिल्ली आने से रोकने के लिए बॉर्डर पर कीलें ठोकी गई हैं। दिल्ली से मिलने वाली यूपी और हरियाणा की सीमाओं पर रुकावटें खड़ी की जाने से आम लोगों को भारी कठिनाइयों का सामना करना पड़ रहा है। पुलिस ने कहा कि किसानों की आड़ में उपद्रवियों ने यदि कानून व्यवस्था में खलल डालने का प्रयास किया तो उनके विरुद्ध कड़ी कार्रवाई की जाएगी। हरियाणा पुलिस ने कई प्रदर्शनकारियों को हिरासत में भी लिया है। उधर तमिलनाडु के किसानों ने दिल्ली चलो का नारा देने वाले किसानों के समर्थन में विरोध प्रदर्शन किया। तमिलनाडु के एक किसान ने कहा कि संविधान के अनुसार हम अपने अधिकार के लिए देश के भीतर कहीं भी जा सकते हैं, लेकिन पुलिस किसानों को दिल्ली जाने की अनुमति नहीं दे रही है। किसान नेता नरेश टिकैत ने कहा कि पूरे देश में विरोध प्रदर्शन हो रहा है और सरकार को हमारे साथ वार्ता करना चाहिए और किसानों का सम्मान करना चाहिए। सरकार को हमारी मांगों पर विचार भी करना चाहिए। संयुक्त किसान मोर्चा और किसानों के कुछ दूसरे संगठन किसानों के दिल्ली चले आंदोलन में शामिल नहीं हैं। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
तो श्रोताओ, शमशाद काजमी की इसी रिपोर्ट के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं पर समाप्त हुआ।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, आपने राजनीतिक चर्चा सुनी जिसे पेश किया मोहम्मद मेहदी ने। आज हजरत अली अलैहिस्सलाम के सुपुत्र हजरत अब्बास अलैहिस्सलाम का शुभ जन्म दिवस है। इस संबंध में हम पेश करने जा रहे हैं एक विशेष कार्यक्रम।
दोस्तों, हजरत अब्बास के शुभ जन्म दिवस के बारे में विशेष कार्यक्रम के साथ आपकी सेवा में उपस्थित हैं स्वाति और कायम रिजवी का सलाम स्वीकार कीजिए।
जिस समय हजरत अली अलैहिस्सलाम को अपने बेटे अब्बास के जन्म की सूचना मिली तो वे बहुत खुश हुए। मौला अब्बास के शुभ जन्म की सूचना सुनकर हजरत अली अलैहिस्सलाम की आंखों में खुशी के आंसू आ गए थे। उन्होंने आसमान की ओर निगाह करके कहा था कि इस बच्चे का ईश्वर के निकट बहुत बड़ा स्थान है। इस बच्चे के कई उपनाम होंगे। हजरत अली ने अपनी बेटी जैनब को आवाज दी। आपने उनसे कहा कि बेटी, मेरे बेटे को मेरे पास लाओ। हजरत जैनब मौला अब्बास को सफ़ेद कपड़े में लपेटे हुए हजरत अली के पास लाई और उनके हाथों में उन्हें दे दिया। हजरत अली ने अपने बेटे को गोद में लेकर उसको प्यार किया। उसके बाद उन्होंने हजरत अब्बास के कानों में अजान और अकामत कही। 4 शाबान सन 26 हिजरी कमरी को जुमे के दिन हजरत अब्बास अलैहिस्सलाम का जन्म हुआ था। इस सुखद अवसर पर हम आप सबकी सेवा में हार्दिक बधाई पेश करते हैं।
हजरत अली के एक भाई थे, अकील इब्ने अबी तालिब। उनको अरब जगत के लोगों और उनके इतिहास के बारे में बहुत ही अच्छी जानकारी थी। उनको अरब कबीलों की विशेषताओं और उनके विगत के बारे में अच्छी समझ थी। वे इस बात को भलीभांति जानते थे कि किस कबीले के लोगों का व्यवहार किस प्रकार का होता है। जब हजरत अली अलैहिस्सलाम ने उनसे अपने विवाह की बात की तो उन्होंने अरब के एक कबीले बनी केलाब के बारे में उनको बताया। यह कबीला अपनी वीरता के लिए पूरे अरब में मशहूर था। इसी कबीले से हजरत अब्बास की मां का संबंध था। उनका नाम फातिमा केलाबिया था, लेकिन उन्होंने उम्मुल बनीन के नाम से ख्याति पाई थी। उनके सबसे बड़े बेटे का नाम अब्बास था। फातिमा केलाबिया से हजरत अली अलैहिस्सलाम के यहाँ 4 बेटे पैदा हुए, जिनमें हजरत अब्बास सबसे बड़े थे। उनके बाद औन, फिर जाफर और अंत में उस्मान थे। यही कारण है कि उनकी मां को उम्मुल बनीन यानी बेटों की माह कहा जाता है।
हजरत अब्बास ने अपने पिता हजरत अली अलैहिस्सलाम के प्रशिक्षण में बहुत कुछ सीखा था। हजरत अब्बास अलैहिस्सलाम आरंभ से ही बहुत ही वीर, साहसी, बलवान और आकर्षक थे। वे अपनी बहादुरी के लिए अधिक जाने जाते थे। करबला की घटना के दौरान वे इमाम हुसैन की सेना के सेनापति थे। एक विख्यात मुसलमान धर्मगुरु शेख सदूक अपनी किताब आमाली में लिखते हैं कि इमाम सज्जाद अलैहिस्सलाम के एक कथन नकल हुआ है, जिसमें कहा गया है कि ईश्वर के निकट हजरत अब्बास का वो स्थान है जिसको देखकर शहीद भी ताज्जुब करेंगे। वे ये सोचेंगे कि काश हमें भी वही स्थान मिलता जो हजरत अब्बास को मिला है।
शुजात या वीरता या स्वाभिमान वे विशेषताएं हैं जो हजरत अब्बास में कूट कूट कर भरी हुई थी। स्वाभिमान ऐसी आंतरिक भावना होती है जो विदित रूप में दिखाई तो नहीं देती, किंतु जिसके भीतर यह भावना पाई जाती होगी वह व्यक्ति कभी भी अत्याचार के मुकाबले में खामोश बैठ ही नहीं सकता। ऐसे इंसान की यह विशेषता होती है कि वह मरना तो पसंद करेगा लेकिन अत्याचार सहन करना पसंद नहीं करेगा। हजरत अली अलैहिस्सलाम ने शुजात या स्वाभिमान को ईमान की निशानी बताया है।
स्वाभिमान वो विशेषता थी जो हमेशा से हजरत अब्बास में पाई जाती थी, किंतु करबला की घटना में इसको बहुत ही स्पष्ट रूप से उनके भीतर देखा गया। उन्होंने अत्याचारों के मुकाबले में एक ऐसा कारनामा अंजाम दिया जो रहती दुनिया तक याद रखा जाएगा। मनुष्यों के भीतर पाई जाने वाली विशेषताओं में से एक विशेषता का नाम है वफा। जिस व्यक्ति के भीतर ये विशेषता पाई जाती है उसको वफादार कहा जाता है। किसी भी इंसान का अंतिम समय तक वफादार बाकी रहना बहुत ही कठिन बात है।
प्राचीन काल में अरबों में यह बात प्रचलित थी कि युद्ध के दौरान सेना का ध्वज उसी के हवाले किया जाता था जो सबसे अधिक दिलेर और साहसी होता था। जब तक किसी सेना का ध्वज लहराता रहता था उस समय तक उसको पराजित नहीं समझा जाता था, लेकिन जैसे ही उसका ध्वज गिरता था उसको पराजित मान लिया जाता था। ऐसे में अरबों में हमेशा किसी शूरवीर और स्वाभिमान के हाथों में भी सेना का ध्वज दिया जाता था। करबला में मैदान में हजरत इमाम हुसैन की सेना का ध्वज मौला अब्बास के ही हाथों में था, जिसको उन्होंने अपने जीवित रहने तक किसी भी सूरत में गिरने नहीं दिया था। हजरत अब्बास ने करबला में जो कुर्बानी दी उसी के कारण उनके शुभ जन्म दिवस को ईरान में जानबाज दिवस के रूप में मनाया जाता है।
हजरत अब्बास की विशेषताओं में सबसे मशहूर विशेषता वफा थी जो उनके भीतर कूट कूट कर भरी हुई थी। इमाम हुसैन अलैहिस्सलाम के साथ उन्होंने अपने जीवन के अंतिम क्षण तक वफादारी की। हालांकि करबला में वफा या निष्ठा के कई अन्य उदाहरण भी मिलते हैं, किंतु उनमें से सबसे अधिक स्पष्ट उदाहरण हजरत अब्बास की वफादारी का था। हजरत अब्बास के भीतर वीरता पाई जाती थी। वे बहुत ही निडर थे। उनके भीतर शत्रु का कोई भी भय नहीं था। उनकी वीरता से संबंधित एक वाकया इतिहास में मिलता है।
सिफिन युद्ध के दौरान एक दिन लोगों ने देखा कि एक नौजवान युद्ध के मैदान में दाखिल हो रहा है। उसके चेहरे पर नकाब है और उसके हाव भाव से किसी भी प्रकार का कोई डर नहीं दिखाई दे रहा है। उसके मैदान में आकर युद्ध के लिए आवाज लगाई लेकिन कोई भी सामने आने को तैयार नहीं हुआ। कुछ देर के बाद दुश्मन की सेना से एक व्यक्ति ने मुकाबला करने की इच्छा व्यक्त की। बाद में उसने कहा कि इसका मेरा क्या मुकाबला, मैं तो बहुत बहादुर हूँ, यह मेरा मुकाबला क्या कर पाएगा। इतना कहने के बाद उसने अपने एक बेटे को उसके मुकाबले के लिए भेजा। थोड़ी ही देर में उसका बेटा मैदान में ढेर हो गया। फिर उसने अपने दूसरे बेटे को भेजा, उसका भी यही हाल हुआ। इसी तरह उसने अपने सात बेटे युद्ध के मैदान में भेजे और सातों मारे गए। आखिर में बहुत ही गुस्से में वह स्वयं ही मैदान में आया। उस जवान का वह भी लंबे समय तक मुकाबला नहीं कर पाया और मारा गया।
उधर नकाबदार युवा की बहादुरी को देखकर हजरत अली की सेना के लोग बहुत ही आश्चर्यचकित थे। उनको ये तो नहीं पता था कि वो नकाब पहने हुए जवान कौन है, किंतु उनका अनुमान था कि वो जरूर ही बनी हाशिम कबीले का ही कोई सदस्य होगा। जब नकाब पहने हुए वो युवा युद्ध के मैदान से वापस आया तो हजरत अली अलैहिस्सलाम ने उसको अपने पास बुलाकर चेहरे पर पड़ी उसकी नकाब हटाई। जैसे ही नकाब हटी तो लोगों को पता चला कि वो कोई और नहीं बल्कि हजरत अली अलैहिस्सलाम के बेटे हजरत अब्बास थे।
دوستو حضرت عباس بچپن سے ہی امام حسین علیہ السلام کے ساتھ رہا کرتے تھے. وہ بچپن سے ہی حضرت امام حسین کو بہت ہی چاہتے تھے. کربلا کی دردناک گھٹنا کے پہلے سے ہی حضرت عباس اپنی وفاداری کے لیے مشہور تھے. جب بھی کوئی ویکتی سہایتا کے لیے امام حسن یا امام حسین کے پاس آتا تو حضرت عباس اس کی سہایتا ضرور کیا کرتے تھے. یہی کارن تھا کہ وہ دونوں بھی حضرت عباس کو وشیش سنے اور پیار دیتے تھے.
جس طرح سے پیغمبر اسلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے نکٹ حضرت علی کا وشیش مہتو تھا، ٹھیک ویسے ہی حضرت عباس کا مہتو امام حسین کے نزدیک بھی تھا. جب بھی کوئی خاص بات ہوتی تھی تو پیغمبر اسلام اس معاملے کو حضرت علی کو بتا کر اس کا سمادھان نکالا کرتے تھے. ایسا ہی حضرت عباس اور امام حسین کے بیچ تھا. کربلا کے میدان میں حضرت عباس نے اپنے جیون کے انتم چھڑ تک امام حسین کا ساتھ دیا تھا. یہی کارن ہے کہ جب حضرت عباس کربلا میں شہید ہوئے تو ان کے سرحانے آ کر امام حسین علیہ السلام نے کہا تھا کہ ایشور کی سوگند، آج میری کمر ٹوٹ گئی.
عاشور کے دن کربلا کے تپتے ریگستان میں جب حضرت عباس سے بچوں کے سوکھے ہونٹ اور نم آنکھیں نہ دیکھی گئی تو انہوں نے سوکھی ہوئی مشک کو اٹھایا. امام حسین سے انومتی لے کر انہوں نے اپنے جیون کا سب سے بڑا امتحان دیا. دشمن کی سینا کو چیرتے ہوئے انہوں نے گھاٹ پر قبضہ کیا اور مشک کو پانی سے بھرا. وشیش بات یہ ہے کہ بھوکے اور پیاسے ہونے کے باوجود حضرت عباس نے وہاں پر ایک بوند بھی پانی نہیں پیا. اس کی وجہ یہ ہے کہ حضرت عباس کی نگاہ میں امام حسین علیہ السلام اور ان کے ساتھیوں کے بھوکے پیاسے بچوں کی تصویریں تھیں. تو دوستوں، کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے. آپ کی سیوا میں ایک بار پھر سے حضرت عباس علیہ السلام کے شبھ جن دیوس کے افسر پر ڈھیروں بدھائی پیش کرتے ہیں.
یہ ریڈیو تہران کی ہندی سیوا ہے. دوستو، آپ نے وشیش کارکرم سنا حضرت عباس علیہ السلام کے شبھ جنم دیوس کے بارے میں. کارکرم آپ کو کیسا لگا اس بارے میں آپ اپنے وچار ہمیں لکھ بھیجئے. ہمارا ای میل آئی ڈی ہے hindi@wsirib.ir. ہمارے کارکرموں کو آپ ہماری ویب سائٹ پر وزٹ کر سکتے ہیں parstoday.ir. تو دوستو، اب سبھا کے انت میں ہم پیش کرنے جا رہے ہیں کارکرم قرآنی قصے.
قرآنی قصے.
دوستو، کارکرم قرآنی قصے کے ساتھ آپ کی سیوا میں اپستھت ہیں قائم رضوی کا سلام سیکار کیجیے. اس کارکرم میں ہم آپ کو یہ بتانے کا پریاس کریں گے کہ پوتر قرآن کے سورہ مجادلہ کی 8 سے لے کر 10 تک کی آیتیں کب نازل ہوئی تھیں. سعودی عرب کے پوتر نگر مدینہ میں وبھن قبیلے رہا کرتے تھے. جو بھی قبیلے تھے وہ اپنی اپنی پرمپراؤں کے انوسار عمل کرتے، اور یہ وہ چیز تھی جو سماجک ایکتا کے مارگ کی سب سے بڑی رکاوٹ بنی ہوئی تھی. جب مسلمان پوتر نگر مکہ سے مدینہ پلائن کر کے گئے تو وہ اپنے ساتھ بہت سی پرمپرائیں بھی لے گئے. دوسرے شبدوں میں مدینہ واسیوں کی پرمپراؤں میں اب وردھی ہو گئی. البتہ جب پوتر نگر مکہ سے مدینہ پلائن کر کے جانے والے مسلمانوں اور سوئم مدینہ میں رہنے والے لوگوں نے اسلام دھرم سویکار کر لیا تو بہت سے لوگوں کے مدھیے آستھا سمبندھی ایکتا استھاپت ہو گئی. جبکہ یہ لوگ وبھن واتاورن میں پلے بڑھے تھے اور اس وجہ سے بہت سی چیزوں میں ان کے بیچ بھنتا بھی پائی جاتی تھی. جن قبیلوں نے اسلام دھرم سویکار کیا تھا ان میں سے اوس اور خزرج نام کے دو بڑے قبیلے تھے۔ اسلام سویکار کرنے سے پہلے دونوں میں بہت وواد ہوا اور جنگیں ہوا کرتی تھیں، پرنتو اسلام سویکار کرنے کے بعد وہ ایک دوسرے کے بھائی بن گئے، مگر پرانی دشمنی کی آگ پوری طرح سے خاموش نہیں ہو پائی تھی۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کی ایک ہاردک اچھا سمست مسلمانوں کے مد بھائی چارے کو قائم کرنا تھی۔ اس دشا میں انہوں نے انیک پریاس کیے تھے، مسلمانوں کو مسلمانوں کا بھائی بتایا۔ پیغمبر اسلام نے مسلمانوں کو شانتی پورن ڈھنگ سے ایک دوسرے کے ساتھ گھل مل کر رہنے کے لیے سب کو ایک دوسرے کا بھائی بنایا اور حضرت علی علیہ السلام کو اپنا بھائی بتایا۔ پیغمبر اسلام نے مسلمانوں کو جو ایک دوسرے کا بھائی بنایا، اس کا ایک مکھیہ ادیش ان کے مدھ ہر پرکار کی سمبھاوت لڑائی کو روکنا تھا۔ ان کا یہ ایتیحاسک قدم مسلمانوں کے مدھ شانتی و ایک دوسرے سے پریم کا کارن بنا اور ان کے مدھ بہت سی سمبھاوی جنگوں کو روکنے میں پربھاوی سدھ ہوا۔ پوتر نگر مدینہ کے بہت سے لوگ مسلمان ہو چکے تھے، انہوں نے اسلام دھرم سویکار کر لیا، پر کچھ لوگوں نے اسلام کو سویکار نہیں کیا اور وہ کافر یا پھر مشرک ہی بنے رہے۔ اس بیچ جو لوگ مسلمان ہو گئے تھے ان میں سے کچھ ایسے بھی تھے جو ودت روپ میں مسلمان ہوئے تھے، پرنتو اندر سے وہ کافر یا انیکیشور وادی ہی رہے تھے۔ اس پرکار کے مسلمانوں کو منافق کہا جاتا ہے۔ اس طرح کے لوگوں کی سنکھیا کافی تھی، اس پرکار سے کہ پوتر قرآن میں منافقین نام کا ایک سورہ بھی پایا جاتا ہے۔ پوتر قرآن کے انوسار منافقین کافروں سے بھی بدتر ہوتے ہیں۔ مہانیشور نے کافروں اور منافقوں کے لیے کڑا دنڈ تیار کر رکھا ہے۔ پوتر نگر مدینہ میں مسلمانوں، منافقوں اور کافروں کے علاوہ یہودی بھی رہا کرتے تھے، جو اپنی وشیش شیلی اور وشیش پرمپراؤں کے انوسار جیون گزارتے تھے۔ پیغمبر اسلام نے شانتی پورن ڈھنگ سے رہنے کے لیے یہودیوں اور مسلمانوں کے مدھ ایک شانتی سمجھوتا کیا تھا۔ یہ سمجھوتا اس لیے کیا گیا تھا تاکہ دونوں میں سے کوئی بھی ایک دوسرے پر حملہ نہ کرنے پائے۔ پیغمبر اسلام نے جو سمجھوتا کیا تھا اس کے انوسار دونوں اس بات پر پرتیبدھ ہوئے تھے کہ وہ کسی بھی استھتی میں ایک دوسرے پر حملہ نہیں کریں گے، ساتھ ہی وہ ایک دوسرے کے دشمنوں کی مدد بھی نہیں کریں گے۔ اگر کسی نے مدینہ پر حملہ کیا تو وہ بھی مسلمانوں کے ساتھ مل کر دشمن کے مقابلے میں ڈٹ جائیں گے۔ اس پرکار مدینہ کا واتاورن ادھک شانتی پورن ہو گیا اور بہت سی چنتائیں دور ہو گئیں، کنتو پیغمبر اسلام کے مکہ سے مدینہ پلائن کرنے سے پہلے کچھ کافروں نے یہودیوں سے سمبند اچھے نہیں تھے۔ جب پیغمبر اسلام مکہ سے مدینہ آ گئے تو ان کافروں نے یہودیوں کے یہاں آنا جانا شروع کر دیا۔ ان کے اس کام کا لکش پیغمبر اسلام نے جو لوگوں کو ایک دوسرے کا بھائی بنایا تھا، ان کے اس کام کو وفل بنانا تھا، اسلام کو کمزور کرنا تھا۔ اسی طرح کافروں اور یہودیوں کے بیچ آپسی نکٹ کے سمبندھ بھی تھے۔ سارجنک استھلوں پر وہ ایک دوسرے سے ملتے اور کانا پھوسی کیا کرتے تھے۔ ان کے اس کام کا ایک لکش مسلمانوں کو کشٹ پہنچانا بھی ہوتا تھا۔ کافر اور یہودی ایک دوسرے کے ساتھ کانا پھوسی کے علاوہ مسلمانوں کو ارتھ پورن نظروں سے بھی دیکھتے تھے، اس پرکار سے کہ ان کی ارتھ پورن نظروں سے کبھی کبھی کچھ مسلمان بھیبھیت بھی ہو جایا کرتے تھے، وشیش کر وہ مسلمان جن کے پریوار کے سدسیہ جنگ پر گئے ہوتے تھے یا مدینہ نگر سے باہر ہوا کرتے تھے، کیونکہ وہ اس طرح سے ڈرتے تھے کہ کہیں ان کے پری جنوں کے لیے کوئی نئی سمسیا اتپن نہ ہو جائے۔ یہ چیز مسلمانوں اور مومنوں کے بھے کا کارن بنی تھی، اس کا مقابلہ کھلے دشمنوں سے ادھک کٹھن تھا۔ اسی بیچ مدینہ کے منافق بھی دشمنوں کی بھومیکا نبھاتے رہے، وہ مسلمانوں کے مد جھوٹا پرچار کر کے اور افواہیں پھیلا کر انہیں ہمیشہ پریشان رکھنا چاہتے تھے، جبکہ ایشوری دھرم اسلام نے آروپ لگانے کو حرام بتایا ہے۔ اس نے مومن کا آہوان کیا ہے کہ وہ ایک دوسرے کے بارے میں غلط سوچ سے بچے، اگر کوئی غلط خیال آ بھی جائے تو اس کی اپیکشا کر دے اور غلط سوچ کو آدھار بنا کر کچھ نہ کرے۔ مومن کو چاہیے کہ وہ ایک دوسرے کے ساتھ अच्छा व्यवहार करे। आज हमारे समाज की एक बहुत बड़ी समस्या ये है कि अगर किसी के बारे में कुछ भी सुन लिया तो अधिकांश लोग बिना किसी प्रमाण के उस बात को मान लेते हैं। उसके संबंध में इस तरह वे लोग बातें करने लगते हैं जैसे उन्हें पक्का विश्वास हो कि उन्होंने जो कुछ भी सुना है वो पूरी तरह से सच है, जबकि कुछ समय के बाद या कुछ दिनों के बाद ये पता चलता है कि जो कुछ उन्होंने अमुक व्यक्ति से एक मोमिन के बारे में सुना था वो पूर्ण रूप से गलत था। इसलिए पवित्र कुरान में महान ईश्वर ने कहा है कि हे ईमान लाने वालों, बहुत सी सोचों से बचो और कुछ सोच व गुमान गुनाह हैं। आज हमारे इस्लामी समाज की हालत ये हो गई है कि अगर किसी के बारे में कुछ सुन लिया तो जांच पड़ताल या सबूत के बिना उस पर विश्वास कर लेते हैं और जिसके बारे में कुछ सुना होता है उससे पूछने के बजाय उससे दूरी बना लेते हैं। रोचक बात तो यह है कि इस प्रकार के लोग स्वयं को सच्चा मोमिन भी समझते हैं। जो लोग दूसरों की बुराई या गीबत करते हैं उनकी एक वजह कान का कच्चा होना है। दूसरे शब्दों में जिन लोगों के कान कच्चे होते हैं वे लोगों की बातों पर जल्दी भरोसा कर लेते हैं और वे अपने पालनहार से नहीं डरते हैं, वे गीबत करने में संकोच से काम नहीं लेते। जबकि महान ईश्वर ने पवित्र कुरान में कहा है कि क्या तुम में से कोई अपने मरे हुए भाई का मांस खाना पसंद करेगा तो इस काम से तुम्हें घिन आएगी। बड़े खेद के साथ कहना पड़ता है कि आज हमारे समाज में गीबत जैसी नैतिक बीमारी इस तरह से व्याप्त है जैसे समुद्र के पानी में नमक। इस्लाम धर्म की शिक्षाओं में जिन बातों पर विशेष रूप से बल दिया गया है उनमें से एक ये है कि मोमिन उस काम को करने या वहां जाने से बचे जिससे लोग उसके बारे में संदेह करने लगें। मिसाल के तौर पर जब दो इंसान आपस में बहुत धीरे धीरे यानी कान में बात करते हैं तो तीसरा आदमी स्वयं को पराया समझने लगता है, उसके अंदर विभिन्न प्रकार के विचार पैदा होने लगते हैं। जैसे वो ये सोचने लगता है कि ये दोनों आदमी या तो किसी की बुराई कर रहे हैं या किसी पर आरोप लगा रहे हैं या किसी के खिलाफ कोई षड्यंत्र रच रहे हैं, वरना इस अंदाज से ये फिर बात न करते। इस प्रकार की हालत से बचने के लिए पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम इस तरह बात करने से मना करते हैं। वे फरमाते हैं कि जब तीन आदमी हों तो तुम में से दो आदमी को अलग चुपके से कान में बात नहीं करनी चाहिए क्योंकि इस काम से तीसरे आदमी को तकलीफ होगी। परंतु पैगंबर इस्लाम की इस बात पर लोगों ने कोई विशेष ध्यान नहीं दिया और उन्होंने अपनी बुरी आदत जारी रखी। यहाँ तक कि महान ईश्वर ने पैगंबर इस्लाम को संबोधित करके फरमाया, क्या आपने उन लोगों को नहीं देखा जिन्हें अकेले में कान में बात करने से मना किया गया था, फिर भी वे चुपके से कान में बात करते रहे और रसूल के विरोध और दुश्मनी में वे नजवा करते रहे। पैगंबर इस्लाम से दुश्मनी रखने वालों ने यहूदियों के एक गुट को उनके पास भेजा। इस गुट ने पैगंबर इस्लाम को सलाम करने के बजाय कहा साम अलैक, यानी आप पर मौत। इसके जवाब में पैगंबर इस्लाम ने भी कहा अलैक, अर्थात तुम पर भी। उस समय पैगंबर इस्लाम की एक पत्नी हजरत आयशा वहां मौजूद थीं। इस अपमानजनक व्यवहार से उन्हें दुख हुआ, उन्होंने गुस्से में कहा तुम्हें मौत आ जाए। इस पर पैगंबर इस्लाम ने हजरत आयशा से फरमाया नरमी से पेश आओ और बुरा भला कहने से बचो। इसके जवाब में उन्होंने कहा कि मगर आप नहीं सुन रहे हैं कि ये लोग कह रहे हैं कि आप पर मौत। इसके जवाब में पैगंबर इस्लाम ने फरमाया कि क्या तुमने नहीं सुना कि मैंने भी उनसे कहा कि वालैक, अर्थात तुम पर भी। पवित्र कुरान के सूरह मुजादिला की 8 से लेकर 10 तक की आयतें ऊपर बयान की गई कहानी के संबंध में नाजिल हुई हैं। ان آیتوں میں پیغمبر اسلام کے دشمنوں کو پرلوک میں نرک کے دردناک دنڈ کی سوچنا دی گئی ہے۔ ان آیتوں کا انواد اس پرکار ہے، کیا آپ نے ان لوگوں کو نہیں دیکھا جنہیں نجوا ارتھات کان میں بات کرنے سے منع کیا گیا تھا، پھر بھی وہ نہیں مانے اور نجوا گناہ اور رسول کی اوگیا کرتے رہے، اور جب آپ کے پاس آئے تو اس طرح آپ سے بات کی جس طرح اللہ نے آپ سے بات نہیں کی ہے، اور وہ اپنے دل میں کہتے ہیں کہ جو بات ہم نے کہی ہے اس کی وجہ سے اللہ ہمیں عذاب کیوں نہیں کرتا؟ نرک ان کے لیے کافی ہے، وہ نرک میں داخل ہوں گے، نرک کتنا ہی برا ٹھکانہ ہے۔ اے ایمان لانے والو، جب تم نجوا کرتے ہو یعنی کان میں ایک دوسرے سے کچھ کہتے ہو تو گناہ اتیاچار اور پیغمبر اسلام سے اوگیا کی بات نہ کرو، اور نیکی اور تقوی کے بارے میں نجوا کرو، اور اس اللہ سے ڈرو جس کے پاس تم سب اکٹھا کیے جاؤ گے۔ نجوا شیطان کی اور سے ہے، وہ اس سے ایمان لانے والوں کو دکھی کرنا چاہتا ہے، مگر جب تک اللہ نہ چاہے وہ انہیں کچھ نقصان نہیں پہنچا سکتا۔ مومن کیول اللہ پر بھروسہ کرتا ہے۔ مہان ایشور نجوا کو نہ کیول وید نہیں مانتا بلکہ اسے شیطانی عمل بتاتا ہے۔ نجوا وہ عمل ہے جس سے دوسروں کو تکلیف ہوتی ہے اور ایک دوسرے کے اندر غلط بھاونا بھی پیدا ہوتی ہے۔ دوسرے شبدوں میں مہان ایشور ہر اس عمل کو پسند نہیں کرتا جس سے دوسروں کو تکلیف ہوتی ہو۔ ہم سب کو ہر وہ عمل کرنا چاہیے جو ایک دوسرے کی نکٹتا کا کارن بنے اور ساتھ ساتھ ایک دوسرے پر بھروسے اور وشواس کا بھی کارن بنے۔ تو دوستو، کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے، انومتی دیجیے۔ Thank you.